आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सबै नै पाइने विपनीमा खोजी हेर्नु, जिन्दगीमा यस्तो पनि हुँदो रहेछ, गाउँ खाने कथा जस्तै। हिर्दा हिर्दै हराइ जाने जीवन यो भुवा जस्तै, हिर्दा हिर्दै हराइ जाने जीवन यो भुवा जस्तै, सुबिना बाँचे यस्तै हुन्छ जिन्दगी, हावासँगै उडी जाने। सपनीमा सबै नै पाइने विपनीमा खोजी हेर्नु, खोज्दै बगि जाने जीवन यो खोला जस्तै, खोज्दा खोज्दै बगि जाने जीवन यो खोला जस्तै, के रहँदै नहै जीवन फेरि केही दिनको याद मात्रै। सपनीमा सबै नै पाइने विपनीमा खोजी हेर्नु, जिन्दगीमा यस्तो पनि हुँदो रहेछ, गाउँ खाने कथा जस्तै। सपनीमा सबै नै पाइने विपनीमा खोजी हेर्नु, विपनीमा खोजी हेर्नु, विपनीमा।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थी नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी प्रेरित नौ अध्यायबाट अध्ययन गर्न आरम्भ गरिरहेका छौं। यहाँ हामी सेमको पीढ़ी टार्ससको सौलको जीवन परिवर्तनको बारेमा देख्छौ। यस अध्यायले अर्को अति नै उल्लेखनीय जीवन परिवर्तनको बताउँछ। एथोपियन अर्थात कुशको नपुस्तक जीवन परिवर्तन रथमा भएथ्यो भने टार्ससको सौलको जीवन परिवर्तन माटोको धुलोमा भएथ्यो। सम्भवत तिनी दमिश्कतिर विश्वासीहरूलाई सताउन जाँदा गधामा चढ़ेर गइरहेका थिए र त्यहाँ नै बाटोमा जाँदाखेरि प्रभुले तिनलाई भुइँमा पछार्नुभयो, लड़ाउनुभयो। जब हामी फिलिपियनहरूको पत्रीमा जान्छौं, हामी टार्ससको सौलको जीवन परिवर्तनको धर्मविज्ञान सम्बन्धी, मनोवैज्ञानिक सम्बन्धी र दर्शनशास्त्र सम्बन्धी पक्षहरूमा देख्छौ। यहाँ चाहिँ हामी त्यही कुराहरूको मात्र देख्नेछौ कि वास्तवमा दमिश्कको बाटोमा के भएथ्यो, के घटेथ्यो। सबभन्दा पहिले देख्नेछौ टार्ससको सौलको जीवन परिवर्तन। प्रेरित नौ अध्याय एक र दुई पदमा यस प्रकार लेखिएको छ। प्रेरित नौ अध्याय एक र दुई पदमा साउल प्रभुका चेलाहरूका विरूद्धमा अझ बढ़ी धम्की र हत्याको धुनमा प्रधान पुजारी कहाँ गए र तिनले त्यस मार्गका पुरूष होस् वा स्त्री जसले फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊ भनी दमिश्कमा सभागरको नाउँमा पुर्जी मागे। जब सतावट र खेदो यरूशलेममा शुरू भयो, मण्डली भूमिगतमा गयो। प्रेतहरू यरूशलेममा रहे तर अरू धेरै चाहिँ चारैतिर छरपट्ट छरिए। हामी फिलिपलाई सामरिया र भूमध्य सागरको किनारतिर भएको देख्छौं। अहिले यी छरपट्ट हुने काम चाहिँ स्टिफनसलाई ढुंगाले प्रहार गरेर मारेपछि भएथ्यो। अन्य यरूशलेममा धार्मिक अगुवाहरू यरूशलेमबाट बाहिर ख्रिस्टियनहरूलाई धपाउन सकेकोमा सन्तुष्ट थिए। तिनीहरू त्यतिमा सन्तुष्ट रहन चाहन्थे तर टार्ससको साउल त्यतिमै सन्तुष्ट थिएनन्। तिनी नै एक थिए जसले विश्वासीहरूलाई सताउँथे, धम्काउँथे, गिरफ्तार गर्थे र कैदमा हाल्थे। तिनले येशु ख्रिष्टलाई घृणा गर्थे। मित्र, मलाई लाग्दैन कि प्रभुको वा प्रभु येशुसँग टार्ससको साउल भन्दा भयानक शत्रुहरू अरू कोही थिए। तिनी प्रधान पुजारी कहाँ गए र भने, मैले सुनेको छु कि ती ख्रिस्टियनहरूको केही समूह दमिश्कमा भागेर गएका छन् र म तिनीहरूको पछि पछि गइरहेको छु, तिनीहरूलाई पक्र्न, गिरफ्तार गर्नु। वास्तविकता यो हो कि साउल ख्रिस्टियनहरूलाई तिनीहरू जहाँ गए पनि पूर्ण रूपमा सखाप पार्न चाहन्थे। त्यही नै तिनको लक्ष्य थियो। पद तीन र चारमा यस प्रकार लेखिएको छ। जब साउल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गीयबाट एउटा ज्योति तिनको वरिपरि चम्कियो। तिनी भुइँमा लोटे र तिनले यसो भन्ने स्वर सुने, साउल साउल, तिमी किन मलाई सताउँछौ। पाउले यो घटनाको प्रेतहरूको पुस्तकमा अरू दुईपल्ट वर्णन गर्छन्। वास्तवमा पाउल कहिले पनि आफ्नो जीवन परिवर्तनको बारेमा भन्न थाकेनन्। हामी देख्छौ कि तिनी फिलिपीहरूको पत्रीमा पटक पटक यसको बारेमा बताएको। तिनी वास्तविक विषयको केन्द्र स्थानमा जान्छन् र भन्छन् कि तिनलाई वास्तवमा के भएथ्यो। जब तिनलाई प्रभु येशु ख्रीष्टसँगको सम्पर्कमा ल्याइयो वा प्रभुले तिनलाई भेट्नुभयो। यहाँ हामीलाई खाली तथ्यहरू मात्र दिइएका छन्। तिनी फेरि एकपल्ट यसको बारेमा भन्नेछन् जब तिनी आफ्नो गवाही राजा अय्यपाको अगाडि दिन्छन्। पाँच पदमा भनिएको छ, तिनले भने, प्रभु तपाईँ को हुनुहुन्छ? अनि उहाँले भन्नुभयो, म येशु हुँ जसलाई तिमी सताउँदैछौ। यहाँ तपाईँले देख्नुभयो साउलको अनभिज्ञता। तिनी सम्भवत आफ्नो दिनको सबभन्दा शिक्षित प्रतिभाशाली व्यक्ति थिए तिनी सम्भव त्यस दिनको सबभन्दा ठूलो ग्रीक विश्वविद्यालय टार्ससको विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका थिए। तिनी हिब्रू विद्वान गालिलियलद्वारा शिक्षा पाएका थिए। तिनी हिब्रू अर्थात यहुदी धर्मको पूर्ण विवरणमा शिक्षा पाएका थिए। तर तिनी प्रभु येशू ख्रीष्टलाई जान्दैन, चिन्दैन। तिनी सोच्दछन्, हे प्रभु, तपाईँ को हुनुहुन्छ? मित्र, उहाँलाई जान्ने काम चिन्ने काम नै जीवन हो। साउलले उहाँलाई जान्दैनथे। अनि छ पदमा भनिएको छ, तर उठेर शहरमा जाऊ र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ। मित्र, साउल अहिले दमिश्कको बाटोमा भुइँमा लोटिरहेका छन्। यो अति नै उल्लेखनीय जीवन परिवर्तन हो। तिनले तुरन्तै आफ्नो जीवन परिवर्तनको प्रकट गर्दछन्। यो मानिस जसले येशूलाई घृणा गर्दथे, जसले उहाँको विरूद्ध जे कुरा पनि गर्न इच्छुक थिए, अहिले उहाँले भन्छन्, प्रभु, भनिएको छ सात पदमा, तिनको साथमा जाने मानिसहरूले स्वर चाहिँ सुने तर कसैलाई नदेख्दा अवाक्क भई उभिरहे। पछिबाट यसले यो भन्छ, तिनीहरूले सुनेनन्। के यो आपसमा विरोध वा विपरीत हो? होइन, तिनीहरूले स्वर सुने, बस त्यति मात्र। तर के भनिएको थियो सो कुरा तिनीहरूले बुझेनन्। यसले तिनीहरूलाई कुनै अर्थ वा भाव लगाइदिएन, अर्थ दिएन। तिनीहरूले कसैलाई पनि देखेनन्। तिनीहरूले देख्नलाई कोही पनि थिएन। तिनीहरू कसैलाई नदेखेर लाठो भई ठिङ्गै उभिरहे। हामी यो प्रेरित 22 र 26 अध्यायमा विवरणसहित देख्नेछौ। 8 र 9 भनिएको छ, तब साउल भुइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाति डोर्याएर तिनलाई दमस्कसमा ल्याए। अनि 3 दिनसम्म तिनी नदेख्ने भए र न त खाना खाए न पानी पिए। मित्र, तिनले स्वर्गीयबाट एउटा ज्योति चम्केको देखेकोले गर्दा अन्धा भएका थिए। यो मानिस अन्यलतामा परिरहेका छन्। कोही कोही मानिसहरू जब तिनीहरूको जीवन परिवर्तन हुन्छ, प्रभुमा तिनीहरू खुशीले तलमाथि उफ्रिन्छन्, कोही कोही आनन्दले चिच्याउँछन्। तर टार्सुसको सौलको बारेमा यो कुनै कुरा थिएन। तिनी जस्तो दोधार र अन्यलतामा पर्ने कुनै मानिस नै थिएनन्। पछि ती दिनमा हामी उसलाई भेट्न दमिश्कको बाटोमा गए र तिनलाई के भयो भनी सोधे। तिनको उत्तर हुने थियो, मलाई थाहा छैन। तर तिनी यसको देख्न गइरहेका छन्। 10 देखि 12 पदमा भनिएको छ, दमिश्कमा हननियाम नाम भएका एकजना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, ए हननिया। तिनले भने, प्रभु, हाजिर छु। तब प्रभुले तिनलाई भन्नुभयो, उठ र सिधा नामक गलिलीमा जाऊ र त्यहाँ यहुदाको घरमा साउल नाम भएका टार्सस निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्। तिनले दर्शनमा हननिया नाउँ भएका एकजना मानिस भित्र आएर तिनले दृष्टि पाउन् भनेर आफूमाथि उनका हात राखेका देखेका छन्। टार्ससको साउल, जो अति नै शिक्षित र प्रतिभाशाली व्यक्ति थिए, अन्धकारमा र दोधार र अन्यलतामा बसिरहेका छन्। परमेश्वरको आत्मा अर्को मानिस हननिया कहाँ आउनुहुन्छ र उसलाई टार्ससको साउल भएतिर पठाउँदछ। अनि 13 देखि 16 पदमा हामी पढ्छौ, तर हननियाले भने, प्रभु, यी मानिसले यरूसलेममा तपाईँका सन्तानहरूलाई कति धेरै खराबी गरेका छन् सो मैले धेरैजनाबाट सुनेको छु। यहाँ पनि तपाईँको नाउँ लिने सबैलाई बाँध्ने अधिकार मुख्य पुजारीहरूबाट तिनले पाएका छन्। तर प्रभुले तिनलाई भन्नुभयो, जाऊ, किनकि अन्य जातिहरू राजाहरू र इसरायलका सन्तानका सामुने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरो एक मात्र पात्र हुन्। किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ सो म तिमीलाई देखाउनेछु, सो म तिनलाई देखाउनेछु। मित्र, साउललाई बोलाउने कामको लागि परमेश्वर 2 कारणहरूको यहाँ बताइदिनुहुन्छ। तिनी 2 कुराहरूको लागि परमेश्वरको चुनिएका पात्र भए। पहिलो, तिनले प्रभु येशूको नाउँ प्रचार गर्ने थिए। यो कुराको ध्यान दिनुहोस्, तिनी चेलाहरूलाई जस्तै गवाहीको निम्ति बोलाइएका थिएनन्। यद्यपि पाउलले येशूलाई सायद क्रुसीकरणको बेलामा देखे तापनि, तिनी प्रभु येशूसँग उहाँ पृथ्वीमा हुँदा हिँडेका थिएनन्। तिनले दमिश्कको बाटोमा यो अनुभव नपाइन्जेलसम्म उहाँको बारेमा वास्तवमा केही पनि जानेका थिएनन्। अहिले तिनले त्यो नाउँको प्रचार गर्नुपर्नेछ, अनि त्यही नै नाउँ आज हामीले प्रचार गर्नुपर्छ, येशूको नाउँ, येशूको नाउँ। तिनले 3 विभिन्न समूहहरूको अगाडि त्यो नाउँ प्रचार गर्नुपर्दथ्यो, अन्य जातिहरू, राजाहरू र इसरायलका सन्तानहरूको सामु। हेर्नुहोस्, सूचीमा अन्य जातिहरू पहिलो पंक्तिमा छन्। पावल अन्य जातिहरूको निम्ति सबभन्दा ठूलो प्रेरित बन्नेछन्। त्यसपछि राजाहरू, तिनी राजाहरूको सामु प्रकट हुनेछन्। सम्भवत यसमा रोमी सम्राट नेरो स्वयं पनि पर्दछन्। त्यसपछि इसरायलका सन्तानहरूको सामु। जब पाउल कुनै शहरमा जान्छन् तिनी सधैँ यहुदी सभाघरमा पहिले आफ्नो प्रचार शिक्षा आरम्भ गर्नेछन्। त्यहाँबाट तिनी अन्य जातिहरू कहाँ जानेछन्, तर तिनी पहिले यहुदी कहाँ जानेछन्। दोस्रो कुरा, प्रभुले भन्नुभयो तिनले अवश्य कस्तो कष्ट भोग्नुपर्छ, सो उहाँ तिनलाई देखाउनुहुनेछ। तिनी ख्रिष्टको निम्ति कष्ट भोग्न चुनिएका छन्। मेरो विचारमा त्यहाँ कोही पनि कहिले पनि त्यस्तो व्यक्ति छैन जसले साउलले जति धेरै ख्रिष्टको निम्ति कष्ट दुःख भोगेथे। हामी कसैले पनि यो भन्न साहस गर्न सक्दैनौ कि मैले प्रभुको निम्ति सबभन्दा धेरै कष्ट दुःख भोगे। हजुर, निश्चय नै कष्ट दुःख भोग्न सक्छौं, तर प्रेरित पाउलको जति कति पनि होइन। अहिले हामी यो उल्लेखनीय जीवन परिवर्तनतिर हेरौं। तपाईंलाई यादै होला मैले भने जीवन परिवर्तन। जीवन परिवर्तनको निम्ति पवित्र आत्माले परमेश्वरको वचन परमेश्वरको जनद्वारा प्रयोग गर्नुपर्दछ। के यो टार्ससको साउलको जीवन परिवर्तनमा सत्य साबित हुन्छ? प्रभु येशु साउल कहाँ व्यक्तिगत रूपमा प्रकट हुनुभयो। प्रभु येशुले आफ्ना चेलाहरूलाई छोड्नुभन्दा पहिले उहाँले तिनीहरूलाई भन्नुभएको थियो उहाँ पिता कहाँ गइरहनु भएको छ, तर उहाँ तिनीहरूलाई टुहरा टुहरी छोड्नुहुने छैन। उहाँले तिनीहरूलाई म आफ्नो आत्मा पठाइदिनेछु भनी प्रतिज्ञा गर्नुभयो, अनि यही नै आत्माले गर्नेछ। युहन्ना 16:14 पदमा उहाँले मेरो महिमा गर्नुहुनेछ किनभने म बाटो नै लिएर तिमीहरूलाई यो घोषणा गर्नुहुनेछ। जे जे पिताका छन् ती सबै मेरा हुन्। यसै कारण मैले भने कि उहाँले मबाट लिएर तिमीहरूलाई घोषणा गर्नुहुनेछ। अहिले म सोच्दछु कि जब हाम्रो पुनरुत्थित प्रभु साउल कहाँ व्यक्तिगत रूपमा प्रभु प्रकट हुनुभयो, परमेश्वरको आत्माले उसको आँखालाई आत्मिक रूपमा उघार्नुभयो र शारीरिक रूपमा ती आँखाहरूलाई बन्द गरिदिनुभयो ताकि तिनले प्रभु येशूलाई देख्न सकुन्। यसरी निश्चय नै परमेश्वर पवित्र आत्मा आफ्नो काममा हुनुहुन्छ। अनि परमेश्वरको वचनको बारेमा नि के, कसरी यो पाउलको जीवन परिवर्तनमा त्यो परमेश्वरको वचन प्रयोग गरियो त? टार्ससको साउल फरिसी तिनले परमेश्वरको वचनको बारेमा धेरै जान्दथे। वास्तवमा यदि त्यहाँ कोही व्यक्ति परमेश्वरको वचनप्रति अति नै धेरै ज्ञाता भए विद्वान भए तिनी टार्सका साउल नै थिए। जब हामी उसको पत्रहरू पढ्दा यो स्पष्ट हुँदछ कि तिनी पुरानो नियमसँग अति नै धेरै चिरपरिचित व्यक्तित्व थिए। पवित्र आत्मा र परमेश्वरको वचन साउलको जीवन परिवर्तनमा क्रियाशील थियो। यहाँ अर्को प्रश्न उठ्न सक्छ कि कसरी हामी भन्न सक्छौ कि साउल कहाँ पुग्न परमेश्वरले मानिसलाई साधनको रूपमा प्रयोग गर्नुभयो? यद्यपि परमेश्वरको जन त्यस समयमा उपस्थित नभए तापनि म विश्वास गर्दछु कि साउल कहाँ सुसमाचार लिएर पुग्नलाई प्रयोग गरिएको मानिस चाहिँ स्तिफनस थिए। यी दुई जवान मानिसहरू साउल र स्तिफनस खालि एकै पल्ट मात्र भेटेका थिए, अनि त्यो पनि शत्रुतामा। अर्थात जब साउल स्तिफनसलाई मार्न उभिएका थिए, पत्थरले प्रहार गर्दा र आफ्नो अन्तिम प्राण छोड्न लाग्दा, स्तिफनसले स्वर्गतिर हेरेर भने, मैले स्वर्गीय उघारिएको र येशू त्यहाँ उभिएको देखे। त्यो प्रेरित 7:56 पदमा उल्लेख भएको देख्छौ। टार्ससको साउलले पनि स्वर्गतिर हेरे र केही पनि देख्न सकेन। तब तिनले स्तिफनसको अनुहारमा हेरे र तिनले जाने कि स्तिफनस वास्तवमा केही कुरा देखिरहेका थिए। म विश्वास गर्दछु कि साउलले पनि आशा गरेथे कि स्वर्गीय उघारिनेछ र तिनले पनि परमेश्वरको दर्शन पाउन सक्छन्। अनि तिनले दमिश्कको बाटोमा त्यो पाए, प्रभु येशू तिनी कहाँ प्रकट हुनुभयो। म विश्वास गर्छु कि परमेश्वरले कुनै पनि विशेष विश्वासको कुनै पनि व्यक्ति विशेषको विश्वासको जीवन परिवर्तनमा मानव साधनको प्रयोग गर्नुहुन्छ, यद्यपि त्यो व्यक्ति जीवन परिवर्तनको समयमा उपस्थित नभएको होस्। त्यही कारण तपाईं र म हरेक समय ख्रिष्ट येशूको लागि हाम्रा असल प्रभावहरू दिनुपर्छ। अहिले फेरि हामी साउलतिर फर्कौं जसलाई हामीले दमिश्कमा छोड़िराखेका थियौं। तिनी अझै एकान्तको अन्धोपनमा प्रार्थना गर्दै बसिरहेका छन्। प्रतिभाशाली जवान मानिस उसको जीवन परिवर्तनदेखि केही अन्यलतामा र दुधारमा परेको देख्छौं। त्यसकारण परमेश्वरको आत्मा हननिया कहाँ देखा पर्दछ र साउललाई सहायता गर्नलाई उसलाई पठाउँदछ। 17 पदमा भनिएको छ, तब हननिया गएर त्यस घरभित्र पसे र तिनीमाथि आफ्ना हात राखेर भने, भाइ साउल, जुन प्रभु येशू तिमी आइरहेको बाटोमा तिमी कहाँ देखा पर्नु भएको थियो उहाँले नै तिमीले दृष्टि पाऊ र तिमी पवित्र आत्माले भरिपूर्ण हौ भनी मलाई पठाउनु भएको हो। ओ कस्तो परिवर्तन! तिनी अझैसम्म टार्ससको साउल छन्, तर अहिले तिनी ए भाइ साउल हुन्। तिनी शत्रु होइन, तिनी भाइ हुन्। मित्र, कुनै व्यक्ति जसले प्रभुलाई प्रेम गर्छ त्यो कुनै विश्वासीको भाइ हो। अभाग्यवश मैले यो कुरा थप्नै पर्छ कि भाइहरू सधैँ भाइहरू जस्तो अभिनय गर्दैनन्। साउले आफ्नो शारीरिक दृष्टि पाउनुपर्नेछ र उही समयमा तिनी सेवाको निम्ति पवित्र आत्माले भरिनुपर्नेछ। यो नै अनुभव हो जुन स्वयं विश्वासीको जीवनमा प्रकट गर्दछ। तिनी दमिश्कको बाटोमा पवित्र आत्माद्वारा बप्तिस्मा भएथे। अर्को शब्दमा तिनी दमिश्कको बाटोमा उद्धार पाएथे र तिनी कहाँ हननीय नआउन्जेलसम्म तिनी पवित्र आत्माले भरिएका थिएनन्। तिनी प्रभु येशूको निम्ति गवाही बन्न गइरहेका छन्। तिनले आफ्नो शारीरिक दृष्टि र आत्मिक दृष्टि पाउनेछन्। 18 पदमा भनिएको छ, तुरन्तै तिनका आँखाबाट पाप्रा जस्ता केही खसे र तिनले केही दृष्टि पाए, तब तिनी उठेर बप्तिस्मा लिए। अहिले तिनी पानीको बप्तिस्मा पाए। यो चाहिँ तिनको जीवन परिवर्तनको छाप र चिन्ह हो। उसको उद्धारसँग पानीले गर्नुपर्ने कुनै सरोकार छैन, केही काम छैन। तिनी पवित्र आत्माद्वारा बप्तिस्मा पाएका छन्। त्यसको मतलब तिनी दमिश्कको बाटोमा उद्धार पाएका छन्। जब हननियाले उसमाथि आफ्नो हात राखे, तिनी पवित्र आत्माद्वारा सेवाको निम्ति भरिएका थिए अनि तिनी पानीले बप्तिस्मा भए। 19 पदमा भनिएको छ, अनि भोजन खाएर तिनले बल पाए। हामी देख्छौ साउल दमिश्कमा गवाही दिन आरम्भ गर्छन्। अनि 20 पदमा भनिएको छ, साउल निकै दिनसम्म दमिश्कमा भएका चेलाहरूसँग रहे अनि तुरन्तै तिनले सभाघरहरूमा येशूको घोषणा यसरी गरे, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। टार्ससको साउल तुरन्तै साक्षी दिन आरम्भ गर्छन्। किन? किनभने तिनी पवित्र आत्माले भरिएका छन्। तिनी सभाघरहरूमा प्रचार गर्न आरम्भ गरे, यो घोषणा गर्दै कि उहाँ नै परमेश्वरको पुत्र हुनुहुन्छ। मित्र, उहाँले कलवरी क्रुसमा के गर्नुभएको थियो सो कुराको तपाईँले विश्वास गर्नभन्दा पहिले ख्रिष्ट को हुनुहुन्छ सो कुराको जान्नै पर्छ। उहाँ हाम्रो पापको निम्ति दण्ड चुक्ता गर्न मर्नुभयो। उहाँ परमेश्वरको पुत्र हुनुभएकोले गर्दा उहाँ तपाईँ र मेरो निम्ति मर्न सक्नुभयो। म तपाईँहरूको पापको निम्ति मर्न सक्दिनथे। तपाईँ मेरो पापको निम्ति पनि मर्न सक्नुहुन्न थियो। यदि हामी मर्न सके तापनि यो पापको दण्डको चुक्ताको निम्ति हुँदैनथ्यो, किनकि हामीमा कसैलाई पापबाट मुक्ति र उद्धार दिने शक्ति र सामर्थ्य छैन, न अन्य कसैसँग छ र कसैसँग हुनेछ। तर त्यो शक्ति सामर्थ ख्रिस्टसँग छ र उहाँले त्यो गर्नुभयो, किनकि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। यसरी हामी देख्छौ कि साउलले ख्रिष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनी प्रचार गर्न आरम्भ गरे। यो नै पहिलो कुरा हो जुन तपाईँ र मैले जान्नै पर्छ। 21 र 22 पदमा भनिएको छ, तब सुन्नेहरू जति सबैले अचम्म मानेर भने, यो नौ लिने जतिलाई यरूशलेममा संहार गर्ने र यहाँ पनि तिनीहरूलाई बाँधेर मुख्य पुजारी कहाँ लैजाने अभिप्रायले आउने यही होइन र? तर साउल अझ बढी शक्तिशाली हुँदै गए र येशू नै ख्रिष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर दमिश्कमा रहने यहुदीहरूलाई अक्क न मक्क पारिदिए। ख्रिष्ट उहाँ नै हुनुहुन्छ भन्नेको मतलब चाहिँ मसी उहाँ नै हुनुहुन्छ भनेको हो। यो कुरा प्रचार गरेर साउलले यहुदीहरूलाई छक्कै पारे। टार्सिसको साउल धेरै विभागहरूमा नम्बर वान थिए। तिनी दुःख कष्ट भोग्ने काममा नम्बर वान थिए। तिनी प्रचारमा नम्बर वान थिए। तिनी मिशनरीको रूपमा नम्बर वान थिए। अनि म सोच्दछु त्यस बेलाको प्रतिभा र शिक्षाको क्षेत्रमा पनि नम्बर वान थिए। तिनी प्रतिभाशाली व्यक्ति थिए। उनी ती व्यक्तिहरूलाई अल्लमल्ल पार्न योग्य व्यक्ति थिए जो उसलाई बौद्धिक रूपमा बाधा दिन प्रयास गर्थे। अनि 23-25 पदमा भनिएको छ, अनि धेरै दिन बितेपछि यहुदीहरूले तिनलाई मार्ने षड्यन्त्र रचे। तर तिनीहरूको षड्यन्त्र साउललाई थाहा भयो। उनीहरू तिनलाई मार्न रात दिन शहरको ढोकारमा ढुकेर बस्थे। तर तिनका चेलाहरूले तिनलाई राति नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए। जब यहुदीहरूले उसलाई तर्क वितर्कद्वारा जित्न सकेनन्, तिनीहरूले अर्को उपाय निकाले जुन चाहिँ शत्रुलाई सखा पार्ने, अर्थात साउललाई सखा पार्ने। भनिएको छ 25 पदमा, तर तिनका चेलाहरूले तिनलाई राति नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए। यसपछि हामी देख्छौ साउल यरूशलेममा गएको। 26 पदमा भनिएको छ, तिनी यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्ने प्रयत्न गरे, तर तिनीहरूलाई उनी चेला हुन् भन्ने पत्यार नहुँदा सबै तिनीसँग डराए। तिनीहरूले सोचे कि यो टार्सिसको साउलको धोका थियो र उनी तिनीहरूको बीचमा यस तरिकामा प्रवेश गर्न दौहेरिरहेका थिए। तिनीहरूले सतावटको अनुभव गरिरहेका थिए त्यस बेला र तिनीहरू जोखिममा पर्न चाहँदैनथे। 27 पदमा भनिएको छ, तर बर्नबासले तिनलाई साथमा लिएर प्रेरितहरू कहाँ लगे अनि साउलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्नु भएको र तिनले दमिश्कमा साहसित येशूको नाउँमा प्रचार गरेको कुरा तिनीहरूलाई बताइदिए। यहाँ हामी बर्नबासलाई देख्छौ जसको नाउँको अर्थ हो सान्त्वना, जोसेफको पुत्र। तिनी अगाडि आएर उसलाई अंगाल्छन्। ओ वर्णवास, उसको निम्ति कस्तो आशिषको कुरा थिए। आज हामीलाई कति धेरै त्यस्ता मानिसहरूको आवश्यक छ, जो आफ्ना हात बढाएर ती नयाँ विश्वासीहरूलाई अंगालो मार्छन् र तिनीहरूलाई प्रभुमा अगाडि बढ्न उत्साह र सहायता गर्छन्। वर्णवास सौलको जिम्मावारी लिने व्यक्ति बन्दछन्। अनि 28 पदमा भनिएको छ, साउल यरूसलेममा तिनीहरू सँगसँगै खुलमखुला हिँड्न थाले र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे। पाउललाई यरूसलेमको मण्डलीमा ग्रहण गरिए र प्रचार प्रचारमा तिनीहरूसँग संलग्न हुन्छन्। अनि 29 पदमा भनिएको छ, अनि तिनी ग्रीक यहुदीहरूसँग वाद विवाद गर्थे, तर उनीहरूले तिनलाई मार्न खोज्थे। यिनीहरू खास ग्रीकहरू थिएनन्, तिनीहरू इसरायली वा यहुदीहरू थिए जससँग ग्रीक पृष्ठभूमि थियो। तिनीहरू इसरायलदेखि बाहिरको कहीँ कतै ग्रीक विश्वमा वा ग्रीकको ठाउँमा हुर्के बढेका थिए र साउलको गवाई यति धेरै शक्तिशाली थियो कि तिनको प्रभावबाट मुक्त हुन एउटा उपाय तिनीहरूले सोचे, त्यो हो उसलाई खत्तम गरेर हत्या गरेर। अनि 30 पदमा भनिएको छ, अनि तिनी ग्रीक यहुदीहरूसँग वाद विवाद गर्थे, तर उनीहरूले तिनलाई मार्न खोज्थे, तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्याए र त्यहाँबाट तिनलाई टार्ससमा पठाइदिए। पाउल आफ्नो जन्मभूमि टार्ससमा जान्छन्। तिनी सम्भवत आफ्ना आमालाई, दाजुभाइ, दिदी बहिनीहरूलाई, आफन्तहरूलाई ख्रिष्टको बारेमा भन्न गए। हामी तिनीहरूको बारेमा केही पनि जान्दैनौ। पाउलले कहिले पनि आफ्नो परिवारको बारेमा कुरा गरेको देख्दैनौ। एक कुरा बाहेक त्यो हो, रोमी 16 तिनी आफ्ना केही आफ्ना सम्बन्धित नातेदारहरूको उल्लेख गर्छन्। अनि 31 पदमा हामी पढ्छौं, त्यसरी सारा यहुदिया, गालिली र सामरियाभरि मण्डलीमा शान्ति भयो र मण्डली सुदृढ भयो। प्रभुको भयमा हिँड्दै र पवित्र आत्माको सान्त्वना पाएर मण्डलीमा वृद्धि हुँदै गयो। मित्र, मण्डली निरन्तर वृद्धि हुँदै गयो। सुसमाचार यहुदियामा, गलिलमा, सामरियामा गयो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-98-470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।